उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा गत 4 सातादेखि हामी जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा लिएर आएका छौं। उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार लगायतका प्रतिष्ठित पुरस्कारहरू पाएको यो पुस्तक पहिलो पटक 2064 सालमा प्रकाशित भएको हो। अहिले यसको 8 संस्करणसम्म प्रकाशित भइसकेको छ। गत श्रृंखलामा हामीले लेखकले समीक्षा पत्रिकामा काम गर्नुभएको, अध्ययनका लागि पटना जानुभएको सम्म सुन्यौं। अब अगाडि के होला त? जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको 5 श्रृंखला अब सुनौ म अच्युत घिमिरेको आवाजमा। वासु शशी नयाँ लेखकका रचनाहरू चाख लिएर पढ्थे, टिप्पणी गर्थे, प्रोत्साहित गर्थे। मलाई उनले अनेकौं युरोपेली साहित्यका आधुनिकतम किताबहरू पढ्न दिएर गुण लगाएका छन्। सधैँ भन्थे, हेर जगदीश, यो मलाई अति मन परेको किताब हो, यो फर्काएनौ भने तिम्रो र मेरो बोलचाल बन्द। पहिलेको फर्कायो कि फर्काएनौ, त्यो नफर्काए अर्को पाउँदैनौ। परिवार नियोजन संघको मूलदाताको केन्द्रीय कार्यालय लन्डन गइरहन्थे र नयाँ नयाँ पुस्तकहरू लिएर आउँथे। उनको निजी प्रकाशन सञ्चय डाइजेस्टमा पनि मैले निकै लेखेँ। मैले उनीसँग धेरै आत्मीय क्षणहरू बिताएको छु जुन मेरा धरोहर हुन्। मैले र उनले पनि सङ्घ छोडेपछि हाम्रो आत्मीयता झन बढ्यो। वासुदाई नारीप्रति अति सहृदय थिए। एक दिन मैले सङ्घमा काम गर्ने एक नारी सहायकबारे उनीसँग टिप्पणी गरेछु, के हिस्सी नपरे कि। मेरो टिप्पणी उनको अनुहार होइन, व्यवहार कार्यक्षमताबारे थियो। ती सहायकले मैले सिकाएको नगरेर मेरो 3 घन्टा समय बर्बाद गरिदिएकी थिइन्। मैले भन्न खोजेको थिएँ कि ढङ्ग नभए कि, तर मेरो जिब्रोले ढङ्गको सट्टा हिस्सी भन्न पुगेछ। फ्रेडियन स्लिप भन्ने कुनै कुरा छ भने त्यो भएको हुनसक्छ। हुन त नेवार साथीहरूले हिस्सी शब्दलाई ढङ्गको समानार्थीका रूपमा प्रयोग गरेको बाक्लै सुनेको छु। तिनको हिस्सी पनि ठिकै थियो। फ्रेडलाई युजी कृष्णमूर्तिले शताब्दीको सबभन्दा ठूलो ठग भनेका छन्। फ्रेडबारे लगभग यस्तै मान्यता राख्ने धेरै छन्, त्यसको विपरीत धारणा राख्ने पनि धेरै छन्। युजीका प्रशंसक मुम्बईका प्रसिद्ध सिनेशिल्पी महेश भट्टले एकपटक उनलाई सोधे, तपाईँलाई कस्तो खालको गुरु भन्ने? युजीले जवाफ दिए, म गुरु कदापि होइन, बरु मलाई ठग भने हुन्छ। के कृष्ण र बुद्ध जस्ता गुरुहरू पनि ठग हुन् भन्ने भट्टको दोस्रो प्रश्नलाई उनको छोटो जवाफ थियो, सबै ठग हुन्। सबै गुरुहरू भन्छन्, अरू सब बिटुला हुन्, म मात्र चोखो हुँ, त्यसैले मेरै पछि लाग। तर युजी कृष्णमूर्ति भन्छन्, जसले मुक्त गर्छ त्यो गुरु हो, जसले बाँच्छ पछि लाग्न बाध्य गर्छ त्यो गुरु होइन शत्रु हो। गुरुहरूबारे युजीले गरेको मुख्य आलोचना त्यही हो। उनलाई गुरु मान्नेलाई उनी भन्छन्, म ठग हुँ, मेरा पछि नलाग। तापनि महेश भट्ट जस्ता धेरै मान्छे उनका पछि लाग्छन्। मैले हजारौं पुस्तक सरस्वती हेरेको छु, नपढे पनि, तर कुनैमा पनि युजी कृष्णमूर्ति बढी चल्तीका जे कृष्णमूर्तिको होइन, सम्बन्धी केही पुस्तकमा भएको जस्तो सर्वाधिकारको सूचना पढेको छैन। युजी कृष्णमूर्ति सम्बन्धी केही पुस्तकमा यस्तो सूचना हुन्छ, मेरो उपदेश तिमी यही शब्द प्रयोग गर्न चाहन्छौ भने यसको कुनै सर्वाधिकार छैन। मेरो वा अरू कसैको स्वीकृति बिना नै कसैले पनि यसलाई पुनरुत्पादन गर्न, वितरण गर्न, व्याख्या गर्न, अपव्याख्या गर्न, बिगार्न, नबुझिने पार्न, जे मन लाग्यो गर्न, लेखकीय स्वामित्व समेत दावा गर्न सक्नेछ। सर्वाधिकार सम्बन्धी त्यही सूचना पढेपछि मैले उनी सम्बन्धी पुस्तकहरू किनेर पढेँ। उनी श्रेष्ठ मूर्ति भन्छक हुन्। मेरो ती महिलाप्रतिको टिप्पणी सुनेर वासुदाईले ससानो भाषण हानेर मलाई लगभग लज्जित पारे। भने, सुन जगदीश, म आज एउटा गाठी कुरा भन्छु, कुनै पनि नारी हिस्सी नपरेकी हुन्न, कुनै पनि नारी नराम्री हुन्न, नारी सृष्टिको सर्वोत्कृष्ट रचना हो। मलाई थाहा छ तिमीले तिनको सौन्दर्यबारे टिप्पणी गरेका होइनौ, उनको क्षमता तिम्रो चिन्ता हो, तर यो कुरा बुझ, कुनै पनि नारी अक्षम पनि हुन्न, नारीलाई अक्षम बनाउने तिमी हामी जस्तै नरहरू हौ, तर बुझिराख यो दृष्टिको कुरा हो। नारीप्रति तिमी अझै संवेदनशील बन, अनि तिमीले उसको अनुहारमा हिस्सी र काममा ढङ्ग देख्नेछौ। नारी समाजमा शोषित छ, घरमा शोषित छ, बल्ल तल्लो अफिसमा आइपुगेकी नारीलाई म र तिमी जस्ता संवेदनशीलले पनि शोषित गर्यौ भने के गर्छ त्यसले? नारी माया हो, नारीलाई माया गरी माया पाउँछौ। नारीलाई सिकाऊ, उसले तिम्रो आदर गर्छ। नारीलाई हेला नगर, यो तिम्रो दाजु लेखकले उसले जीवनबाट सिकेको एउटा महत्त्वपूर्ण पाठ तिमी भाइ लेखकलाई बताएको, यो कुरा हल्का रूपमा नलेऊ। सङ्घको काममा हाँक रमाइलो र विरक्ति सबै थिए। सबभन्दा रमाइलो पक्ष थियो साहित्यिक वातावरण। मैले सङ्घमा कर्मचारीको रूपमा प्रवेश गरेँ। छ वर्ष काम गरेर संक्रमण कालमा काम चलाउ प्रमुख पनि भए अनि संघको मूलदाता आईपीबीएफको प्रतिनिधि र संघको संचालक समेतका भूमिकाहरूमा गरी म संघसँग 15 वर्षसम्म संलग्न भए। त्यस अवधिमा विभिन्न समयमा बासु शशि, यादव खरेल, निर शाह, ईश्वर वल्लभ, डाक्टर विश्वम्भर प्याकुरेल, विजय थापा, हेम हमाल, शारदा शर्मा, पद्मावती सिंहहरू जस्ता लेखक कलाकारहरू मेरा सहकर्मी भए। उनीहरू संघमा विभिन्न स्वयंसेवी अथवा वैतनिक भूमिकामा थिए। यी सबै मित्रहरूबाट मेरो काम र जीविकामा सधैँ सहयोग पाएँ। यीमध्ये कतिको म कारिन्दा भएँ, कतिको समकक्षी भएँ, कतिको हाकिम भएँ, सबै सधैँ मेरा आत्मीय रहे। म बिरामी हुनु केही अघि विजय थापा प्राज्ञ हुँदा एक दिन भेट भयो। भने, यार जगदीशजी, तपाईँ आइपिपिएफमा काम गर्दा तपाईँलाई नेपालमा सबभन्दा बढी तलब खाने नेपाली भनेको याद छ। यो कुरा 20-25 वर्ष अघि नै मलाई तपाईँले होइन, राजाका सचिव चिरन थापाले भनेको। अहिले त झन् कति खानुहुन्छ होला। तपाईँको चोबारको घर म वारिपट्टिबाट देख्छु र तपाईँलाई सम्झन्छु। तपाईँको बगैँचाबाट खुब राम्रो भ्यू देखिन्छ अरे। एक दिन तपाईँको बगैँचामा दिनभरि जमाउँ यार, खुब मजासँग जमाउँ। तपाईँसँग नजमेको धेरै भयो। मैले भने, अवश्य जमाऊ विजयजी, पुराना मनमिल्ने साथीहरू बसेर दिनभरि जमाउँला। यो मलाई रोग लाग्नुभन्दा केही महिना अघिको कुरा हो। त्यसबेला म साँच्चै विजय थापा लगायत पुराना मित्रहरूसँग जम्ने विचारमा थिएँ। विजयजी, रोगग्रस्त भएपछि मेरो जम्ने दिन गए, पग्लिने दिन आएका छन्। तर स्वस्थ भएँ भने एक दिन म तपाईँहरूलाई मेरो बगैँचामा अवश्य जमाउनेछु। मैले सङ्घबाट धेरै सिकेँ। सङ्घले राम्ररी के सिकायो भने कुनै पनि किसिमको संस्थाको सफल व्यवस्थापनका गाँठी कुरा मान्छे हुन्, अरू कुरा तपसिलका हुन्। नेतृत्व मान्छेको गरिन्छ, व्यवस्थापन वस्तु हो। सफल नेतृत्व भनेको अगुवाले पछुवालाई विश्वास पार्न सक्ने क्षमता हो। पछुवाले आफ्नो अगुवालाई विश्वास गरेन, नेता मानेन भने त्यो नेता असफल हुन्छ। यो कुरा मैले यसरी सिकेँ। संघका प्रमुखले एकपटक बदर भइसकेपछि पनि उही कारण जनाएर राजीनामा दिए। स्टाफले कोअपरेट गरेनन्, कसैबाट सहयोग पाएन। दोस्रो पटक दिएको राजीनामा सदर हुना साथ उनी हिँडे। उनको ठाउँमा मलाई ल्याइयो। मलाई त्यस भूमिकामा ल्याउने मूल योजनाकार संघका मेरा दौतरी वरिष्ठ कलाकार विजय थापा थिए। निरसाको भूमिकाले त्यो योजना सफल भएको थियो। जोडको जाडो थियो। म कार्यकारी प्रमुखको कुर्सीमा बस्न नपाउँदै हप्तौँदेखि बिग्रिएको बिजुलीले अचानक काम गर्न लाग्यो। कार्यालयभरिका सबैका थन्किएका हिटर र बन्द भएका बिजुलीका टाइपराइटरहरू चल्न थाले। मैले कोठा कोठा डुलेर सबैको सहयोग मागेँ। सबैको मुख हँसिलो थियो, चाहिनेभन्दा बढी नै। उनीहरूको अनुहारमा त्यो चमक पुरानो कार्यकारी प्रमुख गएकाले ल्याएको थियो, म कार्यकारी प्रमुख भएर आएकोले होइन। हेड ड्राइभर नुच्चे मर्जनलाई बोलाएर सोधेँ, बिजुली के भएर बिग्रेको थियो र कसरी बन्यो? उनले भने, सबै स्टाफ मिलेर मलाई बिजुली बिगार्दे भन्यो, अनि मैले बिगारिदिएको थिएँ। बिजुली त ठिकै थियो, अहिले सर प्रमुख भएपछि सबले बनाइदियो भन्यो, अनि बनाइदिएँ। मलाई आश्चर्य लागेन, त्यो तलका कर्मचारीको खेल रहेछ। उनीहरूले मलाई र अरू मासला कर्मचारीहरूलाई थाहा दिएका थिएनन्। कर्मचारीहरू चिडिए भने कति छुच्चा हुन सक्दा रहेछन्। त्यति मात्र होइन, सङ्घले मलाई संस्थागत निर्वाचन र राजनीतिक स्वार्थ र दाउपेचका राम्रा र नराम्रा नमुनाहरू देखायो। तीबाट जोगिन पनि तिनको नालीबैली जानेको उपयोगी भयो। सङ्घबाट मैले संयुक्त राष्ट्रसङ्घको संलग्नतामा बेलायतको वेल्स विश्वविद्यालय कार्डिफमा सञ्चालित जनसङ्ख्या र विकास सम्बन्धी उच्च अध्ययनको अवसर पाएँ। विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय तालिम र सम्मेलनहरूमा सहभागी भएँ र उच्चस्तरीय व्यवस्थापकहरूलाई तालिम दिने टोली सदस्य समेत हुने अवसरहरू पाएँ। यी सबै कुराहरूले मेरो ज्ञान, सिप, व्यवसाय र आत्मविश्वासका नयाँ आयामहरू खोले। म र बासुदाई दुबैले परिवार नियोजन छोडेको धेरै वर्षपछि उनी जुलुम भाउजूसँग लन्डन र युरोपका केही स्थानहरूको भ्रमणमा जाने भएछन्। मैले लन्डनमा लामै अवधिसम्म काम गरेकाले होला सोधेँ, लन्डनमा तिम्रा कोही साथी छन् कि? मैले रिचर्ड बर्गहार्टको ठेगाना दिएँ र बासुदाईको चिनारी पत्र दिएँ। फर्केर आएपछि एक साँझ आउन यतै खान भनेर फोन गरेँ। गएँ, आश्चर्य, सधैँ देवपाटनको ठर्रा खुवाउने बासुदाई स्कचको बोतल पो खोल्छन्। सोधेँ, के को उपलक्ष्य हो यो विशेष बासुदाई? युरोप यात्राको, तिमीसँगै खान भनेर यो साँची राखेको। कस्ता कस्ताले माग्दा पाएनन्, कतिले त दराज समेत खोलेर हेरे, लुकाएको थिएँ र जोकियो। मेरै भाग्यमा लेखेको रहेछ यो, लौ त चियर्स। जगदीश, त्यो तिम्रो लन्डनको साथी प्रोफेसरले त साह्रै मानमनितो पो गर्यो। तिमीले मेरो बारेमा के लेखिदिएका थियौ? मैले जानेको सही कुरा लेखेको थिएँ। मैले तपाईँ नेपालको गतिलो साहित्यकार र मेरो हितैषी भनेर लेखेको थिएँ। तिमीलाई साह्रै मान्दो रहेछ, के जादु गरेका छौ तिमीले त्यसमाथि? उहाँले फेरि सोध्नुभयो। जनकपुरको धुलो हिलोमा मैले उसँग धेरै समय बिताएँ। त्यसबेला ऊ रिसर्च गर्दै थियो। मैले उसका नेपाली समाज र संस्कृति बारेका धेरै जिज्ञासाहरूको जवाफ दिने चेष्टा गरेको छु। ऊ मेरो राम्रो मित्र हो। निकै दिनपछि अचानक चुने, बासुदाई अरू सबै हिसाबले सामान्य छन् तर बोल्न चाहिँ नसक्ने भएका छन्। उनको घर पुगे, उनी ओछ्यानमा पल्टेका थिए। मलाई देख्ने बित्तिकै उठेर बसे, मलाई सान गरेर बोलाएर नजिकै बसाए। मैले उनको पिठ्यौँ सुमसुमाउँदै भने, सब ठिक हुन्छ बासुदाई, सब ठिक हुन्छ, हामी छौँ, सकेको गर्छौँ। उनले तुरुक्क आँसु झारे, मैले पनि आँसु रोक्न सकिनँ। त्यो भेट र उनीसँग मेरो त्यो आँसुको सम्वाद अन्तिम थियो। बासु शशीलाई म उत्कृष्ट मान्छे र उत्कृष्ट साहित्यकारको रूपमा आदर गर्छु। बेलायतमा पढ्दा मेरा एसिया अफ्रिका र बेलायतका समेत 17 सहपाठी थिए। मलाई ब्रिटिस काउन्सिलले पठाएको थियो। सबै विद्यार्थी सरकारी वा गैर सरकारी मध्य ओदामा कार्यरतहरू थिए जसको उमेर 25-45 वर्षसम्म थियो। विकासशील देशका कर्मठ विकासीय कार्यकर्ताको रूपमा हामीलाई त्यहाँका गुरुहरू मानमनितो र माया गर्थे। हाम्रो त्यहाँ विशेष दर्जा थियो। मुख्य मूल्याङ्कनकर्ता मूल गुरु क्यास्पर ब्रुकले ब्रिटिस काउन्सिललाई मेरो मूल्याङ्कन पत्रमा लेखेर दिएछन्, जगदीश घिमिरे हाम्रो यस वर्षको सम्भवतः सर्वश्रेष्ठ छात्र हो। मेरो हातमा त्यसको एक प्रति परेपछि म फुलेल भएँ। के न गरेछु भनी ठाने। नेपाल फर्केपछि मेरो के न मानमनितो हुन्छ भनी पनि ठाने। तर फर्केर आएपछि म उही काम, उही कोठा, उही टेबल कुर्सी, सदा गुनासो गाउने उनै सहायकहरू र उनै लकिरका फकीर कामटा र असहयोगी सहकर्मीहरूले घेरिएको थिएँ। सिंह भएर आएँ भनी ठानेको सङ्घको पहिलेको भन्दा निकै अनाकर्षक वातावरणमा मुसो भएर दिन गुजार्दै थिएँ। मूल गुरुको त्यस्तो मूल्याङ्कनको यहाँ कसैलाई कुनै मतलब भएन, तर त्यस मूल्याङ्कन पत्रले पछि अन्तर्राष्ट्रिय जागिर पाउन ठूलो मद्दत गर्यो। यसै बेला मेरा साडुदाई सुरेन्द्रपुरुष ढकालले एक दिन खबर ल्याए, राजाका निजी सचिव नारायण प्रसाद श्रेष्ठले तपाईँलाई भेट्न चाहेका छन्। ढकालजी नारायण प्रसाद श्रेष्ठ कोपुण्डलको डेरामा बस्दाका छिमेकी र विद्यार्थी पनि थिए। मनमा खुल्दुली भयो, किन भेट्न खोजेका होलान्। उनलाई भेट्न गएँ। मैले नमस्कार गर्नै नपाएँ। उनीहरूले भने, जगदीशजी होइन? हो, मलाई अचम्म लाग्यो। उनले मसँग आएका ढकालजीलाई देखिसकेका थिएनन्। देखेका भए लक्ष्मी लाए भन्थे। सोधेँ, कसरी चिन्नुभयो सर? गुरुजी भएकाले उनलाई सबैले सर भन्छन् भने बुझेको थिएँ। तपाईँको फोटोबाट, उनले भने, मैले तपाईँका दुईटै उपन्यासहरू पढेको छु। सावित्रीको गाथामा मेरो फोटो छ। यो सुन्ने बित्तिकै मैले सोचेँ, ल मार्यो, अब यिनले के भन्ने हुन्? बडो विद्रोही लेखक भैटो पलेको थिएस जगदीश घिमिरे, अब परिच राजाको शक्तिशाली कलेका सचिवको फेला। लिलाम त यथार्थवादी मात्रै हो, तर साबितीमा त म सत्ता र सत्ताधारीलाई तथानाम गाली गरेको छस्। बडो अराज्यवादी सिद्धान्त फलाकेको छस्। गाली चाहिँ त्यत्रा गर्ने प्राणी चाहिँ यस्तो निरीह। पारिस त यस घडी सत्ताको केन्द्रीय प्रतिनिधिको कुर्दाग्नेको फेला। अनि साहस बटुलेर अठोट गरे। ओखलमा टाउको हालिसकेपछि मुसलको के डर? जे त पर्ला, मतान्तर र बस त धेरैसँग गरिआएकै हो, जानेकै छ। चार बात गर्नुपर्ला सचिवजीसँग पनि। जिउ ज्यान सर्वस्व त गरिन हाल्ला नि यस पञ्चायत व्यवस्थामा किताबै लेखे बाबत। सचिवजी भन्दै गए, तपाईँलाई बधाई छ, म जिल्ला परेँ। अरू त अरू राजाका सचिवलाई मेरो लेखन मन पर्ने कुरा त परै जाओस्, ग्राह्य नै कसरी भयो? उनले थपे, आइएनभी यु, तपाईँले यो उमेरमा जति लेख्नु भएको छ म त्यसको ईर्ष्या गर्छु। म पनि लेखक हुँ र पाठक पनि हुँ। म आश्चर्यचकित भएँ। के लेखेँ? मैले त्यस बेलाका कहलिएका विद्वानलाई पनि ईर्ष्या योग्य। त्यसपछि उनले के काम गर्नुहुन्छ, भविष्यको के योजना छ आदि सोधे। परिवार नियोजन सङ्घको नाते कर्मचारीको भविष्य के योजना हुनु? बेलायतबाट फर्कने बित्तिकै पिएचडीमा दर्ता भएको कुरा बताएँ। त्यसबेला आफ्नो योजना त्योभन्दा परको थिएन। त्यति भूमिकापछि सचिवजीले भने, हेर्नुहोस् हामी वीरेन्द्र सरकारले राजकाज सम्हाली बक्सेको 5 वर्ष कार्यकालको रिभ्यू गर्न चाहन्छौँ र चाहन्छौँ त्यो स्वतन्त्र पुस्तक जस्तो होस्, हाम्रो प्रायोजना जस्तो नहोस्। हामी चाहन्छौँ समीक्षकहरूले त्यसबारे तटस्थ विचार राखुन्। पुस्तक फर्स्ट क्लास हुनुपर्छ। मलाई थाहा छ तपाईँ त्यो गर्न सक्नुहुन्छ। मलाई तपाईँको कलममा विश्वास छ। तपाईँले त्यो अरू दुईजनासँग मिलेर लेख्नुपर्छ। के तपाईँ त्यस्तो प्रोजेक्टमा काम गर्न चाहनुहुन्छ? म अक्क न बक्क भएँ। मलाई नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार जस्तो भयो। कहाँमा आफूलाई अराज्यवादी विद्रोही लेखक भन्ने, अरूले भने पनि नभने पनि कहाँ राजाको स्तुतिगान लेख्ने टोलीको सदस्य हुनु? म ठुलो धर्मसङ्कटमा परेँ। तै जोगिन्छु कि भनेर भने, म त परिवार नियोजन सङ्घमा फुल टाइम जागिरमा छु सर। त्यसले समस्या हुँदैन, हामी तपाईँलाई जाँचबुझ केन्द्रमा काजमा बोलाउँछौँ। यो जाँचबुझ केन्द्रको एउटा प्रोजेक्ट हुनेछ, उनले भने। हुन्छ हुँदैन भन्नु अघि मैले त्यस नसोचेको प्रोजेक्ट र प्रस्तावको बारे थप बुझ्न चाहेँ। उनले भने, हामी त्यस पुस्तकमा सरकारबाट यस अवधिमा देश बनाउन गरिबक्सेका सुधारका प्रयत्नहरू, यस अवधिमा आएका समस्याहरू र सरकारबाट गरिबक्सेको तिनको समाधान, यस अवधिका सबै सफलता र असफलताको क्रिटिकल रिभ्यू चाहन्छौँ। यु क्यान बी क्रिटिकल नट सिनिकल। तपाईँहरू सन्तुलित समालोचना गर्न सक्नुहुन्छ, अन्ध आलोचना होइन। अन्धस्तुति गर्नु नपर्ला कि जस्तो लागेर अन्तिम हरफले केही राहत दियो। सोधेँ, अरू टिम मेम्बर को को हुन्? मैले छानेको अर्को लेखकको दुस्वा स्वामी, तेस्रो लेखक तपाईँहरू दुईजना मिलेर छान्नुहोस्। तेस्रो लेखकमा मैले गोर्खापत्रका नारायण बहादुर सिंहको नाम दिए। हामीले काम थाल्यौँ। परिच्छेद र घटनाहरूको खाका तयार पारेर काम बाँड्यौँ। राजा महेन्द्रको देहावसानबाट सुरु भएका पुस्तकका मुख्य परिच्छेदहरू थिए। राजा महेन्द्रको अवसानपछिको संक्रमणकाल, राजा वीरेन्द्रका सुशासन र सुधारका प्रयत्नहरू र तिनको असफलता, काङ्ग्रेसको सशस्त्र विद्रोह, खम्पाकाण्ड, रौतहटमा हिन्दू मुसलमान दङ्गा, सिंहदरबार आगलागी, विमान अपहरण, राजकाजमा राजपरिवारको भूमिका आदि। 1000 पेज टाइप गरेको हाम्रो पहिलो खेसरा 1 वर्ष जतिमा सकियो। दरबारमा किताबको रिभ्यू भयो र त्यसलाई 1/3 बनाउने निर्देशन आयो। त्यो कार्यान्वयन गर्ने जिम्मा मलाई दिइयो। छ महिना लगाएर मैले एक्लै पुनर्लेखन गरेर 300 पेजमा झारेँ। हामी सबै लेखकहरूले पढ्यौँ र पास गऱ्यौँ। जाँचबुझ केन्द्रमा सबै टोलीका काम गोप्य हुन्थे। आफ्नो कामबारे कसैसँग कुरा नगर्ने, नचुहाउने र कुनै पनि कागज र सूचना घर नलैजाने निर्देशन थियो। त्यो सबै त मानेको थिएँ, तर मैले त्यस पुस्तकको एक प्रति घर पुऱ्याएँ। रोचक मिरेर नगेन्द्र दाईलाई गोप्यता भङ्ग नगर्ने शर्तमा पढ्न दिएँ। दुवैलाई मेरा उनै प्रश्न थिए, यो पुस्तक स्तुति साहित्यमा दरिन्छ कि दरिँदैन, यो पुस्तकको साहित्यिक मूल्य हुन्छ कि हुँदैन, यसको सहलेखकको हैसियतले मेरो साहित्यिक छवि धुमिलो हुन्छ कि हुँदैन, यो पुस्तक राम्रो छ कि छैन। दुवैको जवाफ आयो, पुस्तक राम्रो छ, यो स्तुति साहित्य होइन, यसको ऐतिहासिक र साहित्यिक मूल्य हुन्छ, यथार्थ परक छ, सहलेखकको रूपमा तिम्रो छवि बिग्रदैन बन्छ, यो महत्त्वपूर्ण अभिलेख हुनेछ। जाँचबुझ केन्द्रका हाकिम गोविन्दा श्रेष्ठले भने, सचिवजी र बडा महारानीले पढेर किताब छाप्ने स्वीकृति गरिबसेको छ, आगामी 2 साताभित्र साझा प्रकाशनबाट अरू सामान्य किताब जस्तै गरी निकालिँदैछ। तर त्यसको 2 दिनपछि गोविन्दासले मलाई बोलाएर भने, साझाका अध्यक्ष क्षेत्र प्रताप अधिकारीले जाहेर गरेछन्, अरू सबै ठिक छ, तर पुस्तकमा शाहवंशको देन यथोचित उल्लेख छैन, त्यो नभइकन यो पुस्तक छाप्नु उचित हुँदैन। शाहवंशको देनको थपेर ल्याउने हो भने साझाले कुनै पनि बेला 2 साताभित्र किताब बजारमा ल्याउन सक्छ। अनि उनले भने, त्यो तपाईँले नै गर्न सक्नुहुन्छ, कति समय लाग्ला, उनलाई विश्वास थियो, त्यो गर्न म तत्पर छु। मेरो मुखबाट स्वस्फूर्त निस्कियो। हामीलाई काम दिँदा सचिवजीले यु क्यान बी क्रिटिकल नट सिनिकल भन्नुभएको हो। मेरो यो पुस्तक लेख्ने आधार त्यो हो। सचिवजीले र महारानी सरकारले पास गरेको किताबलाई फेल गर्ने साझाको अध्यक्ष को हो? गोविन्द दासजी, यस पुस्तकमा मैले जानेको र सकेको सिप लगाइसकेँ, अब म यसमा केही थप्न सक्दिनँ। टोलीका अरू सदस्यले जे चाहन्छन् गरून्, क्षेत्र प्रताप नै उनले चाहेको कुरा थप्न चाहन्छन् भने थपुन्, कुनै पनि संशोधनमा मलाई केही पनि आपत्ति छैन, तर यसमा कुनै पनि संशोधन भएर छापिन्छ भने कृपया लेखकबाट मेरो नाम हटाइदिनु होला। यसबारे अरू सहलेखकहरूको विचार बुझ्न पनि आवश्यक ठानिन। उनीहरूको के प्रतिक्रिया थियो मैले बिर्सेँ। मैले शाहवंशको स्तुति लेख्न मानिनँ, त्यो परियोजना तुइयो, पुस्तक बजारमा आएन। आएको भए बौद्धिक जगतले कस्तो मूल्याङ्कन गर्थ्यो भन्न सकिन्न, खास गरी अहिलेको प्रबल राजतन्त्र विरोधी लहरमा। शान्त वनको अति रमणीय वातावरणमा त्यो दृश्य र त्यहाँ आउने जाने शीतल हावाले वात्त ल्याउने लैजाने कुइराका माझ पुग्दा म कराएँ। कुशल नर्तकीको नाचका फन्कासँगै घुम्टो सबको र सारी कहिले यता उघारेर र कहिले उता छोपेर र मुखका भावभङ्गियाहरू, शरीरका वक्रताहरू, ताल र लयहरूका सङ्गीतहरू सँगसँगै देखाउँदै लुकाउँदै गरे जस्तै त्यो कुहिरोले दृश्यका पत्रहरू घरि उघार्थ्यो, घरि छोप्थ्यो। कुहिरो बोकेर ल्याउने हावाको झोक्काले सल्ले पीर बजाएको सुशेली ध्वनिको सङ्गीतमा त्यो मोहक दृश्य नाचिरहेको थियो। हाम्रो टोलीका 3 जनालाई 4-5 मिनटसम्म एक्लै एक्लै कुरा गर्ने अवसर पनि दियो। मलाई राजासँग बात मार्न मन लाग्यो। हाम्रै कामको सन्दर्भ मिलाएर 1-2 राजनीतिक प्रश्न गरे। मेरो पनि राजालाई म पनि केही हुँ भनेर देखाउने मौका थियो त्यो। राजाले मेरा प्रत्येक प्रश्नलाई नारायण प्रसादसँग सोधा भन्ने छोटो जवाफतिर टुङ्गाइदिए। अथवा राजा जस्तो म जाबोसँग गम्भीर वार्तालाप गर्ने मनस्थितिमा थिएनन्, प्रकृतिमा रमाइरहेका थिए, अथवा जवाफ दिन गाह्रो मानेर सचिवलाई देखाएर टारिरहेका थिए। भोजम दरबारका मुख्य निजामती र जङ्गी कर्मचारीहरू र हामी जाँचबुझ केन्द्रका कामदारहरू बोलाइएका थिए। वातावरण सजिलो थियो। बैठकको एउटै कुरा सम्झन्छु, मूल बैठकको निकै छिप्पिएको विशाल सल्लाहको रुख जसको मूल फेदैबाट फाटेको थियो। त्यो सल्लाहको फेद नै बैठकको शोभा थियो र मूल सिलिङ छिडेर माथि गएको थियो। त्यस्तो बनावट मैले पहिलोपटक देखेको थिएँ। मेरो त्यहाँको दोस्रो सम्झना हो पाहुनाहरूले लाम लागेर थापेको गिलासमा राजाले सिवाज रिगल विस्की हालिदिएको। उनले निकै थोरै हाल्नसाथ मैले नम्रतावश सरकार पुग्यो भने, तर राजाले खाऊ नखाऊ भनेर थपिदिए। त्यसपछि लाम रानी सम्मुख प्लेट लिएर उभियो। रानीले भात हालिदिएन्। म भर्खर बेलायतबाट आएको थिएँ, जहाँ 1 वर्षसम्म मैले कृपया र धन्यवादको पूरा रियाज गर्नु परेको थियो। मेरो मुखबाट अनायास निस्कियो, थ्याङ्क यू सरकार। रानीले यत्र आँखा पल्टाएर मेरो मुख राम्ररी हेरिन्, अर्थात् आँखा तरिन्। उनको भावले भनिरहेको थियो, बेवकुफ कहीँको, श्रीपाँच बडामा रानी सरकारलाई तेस्रो भन्छन्, त्यस्तो भन्छन्, त्यही हो सोमत। म चुपचाप लुसुक्क केही थाहा नपाएको जस्तो गरी अघि बढेर पछाडिकाले के गर्छ भनेर चोर आँखाले हेरेँ। रानीले भात हालिदिएपछि उसले नेपाली नौको अङ्क जस्तै कुप्रिएर सरकार सरकार मात्र भयो। अनि मैले बुझेँ के गर्नुपर्दो रहेछ। जाँचबुझ केन्द्रमा काम गर्ने हामीहरू जस्ता काजमा आएकाहरूका लागि छुट्टै साझा फोन थियो। अरू टोलीमा काम गर्ने मित्रहरूले त्यसबाट बराबर फोन गरेको देख्थे। कार्यालयको काम होला भनी ठान्थे। कार्यालयको कामका लागि त गर्थे नै होलान्, निजी काम बनाउन त्यो फोन रामबाण रहेछ। त्यो निकैपछि मात्र थाहा पाएँ। जाँचबुझ केन्द्रबाट म फलाना बोलेको भन्ने बित्तिकै अर्को फोनको मान्छेको स्वरले जनाउँथ्यो, ऊ बडो अदबसाथ बोलिरहेको छ। जाँचबुझ केन्द्रमा काम गर्ने त्यो मोहनी थियो जसमा त्यहाँ काम गर्ने सबै लट्ठ पर्थे। जाँचबुझ केन्द्रबाट फोन, पानी, बिजुली जस्ता बिग्रिरहने कुरा सम्बन्धित निकायमा फोन गरेर त्यहाँको हाकिमलाई तुरन्त मर्मत गरिदिनु पर्यो भनेपछि तुरन्तै मर्मत पनि हुन्थ्यो। त्यो मात्रै होइन, लामो समय लाग्ने र धाउनुपर्ने बन्दुकको रिन्यू र नयाँ पासपोर्ट बनाउने जस्ता काम पनि सरल बगेर जान्थे, सजिलै काम बन्थ्यो। मन्त्रीहरू पनि ससाना भन्सुन सुन्थे। जाँचबुझ केन्द्रमा काम गरे बापत पाइने त्यो अतिरिक्त फाइदा भ्यालु एडेडको सबैले उठाउँदा रहेछन्। मैले पनि उठाएँ। त्यो ठाडो बदमासी पनि थिएन, आवश्यकता थियो। घरमा त्यस्ता कामका लागि धाउने अर्को मान्छे नभएको अवस्थामा कार्यालय समयमा आफू जहाँ छ त्यहीँबाट फोन गरेर ताकिता गर्ने हो। कहाँबाट फोन गरेको भनेर सोध्नेलाई जाँचपुछ केन्द्रबाट भन्नु झुट पनि होइन। जाँचपुछ केन्द्रबाट बोलेको नभनिकन गरिने फोनलाई कसैले टेरपुछेर लाउने पनि होइन। दिवंगत दुश्मन सामीसँग मेरो चिन्जान त्यही बेला भएको हो। छिट्टै उनीसँग मेरो रसायन मिल्यो। म उनलाई भावुक लेखकको रूपमा आदर गर्छु। साविती पढेपछि उनी साविताका ठूला प्रशंसक थिए। उनी बराबर भन्थे, हेर जगदीश, तिमीले अरू जे जे जति लेखे पनि साविती जस्तो अर्को किताब लेख्न सक्दैनौ। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, दोलखा, जिरीको रेडियो हिमाली, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, हेटौँडा एफएम, चितवनको रेडियो चितवन र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, तनहुँ दमौलीको रेडियो भानुभक्त, रूकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, दैलेखको ध्रुवतारा एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुनिरहेका छौं। यसको बाँकी अंश अब सुनौ। मेरो तेस्रो जागिर अहिलेको सीआरएस कम्पनी भनेर चिनिने संस्थाको पहिलो महाप्रबन्धकको पदमा भयो। त्यो जागिर मलाई 2037 सालमा त्यसका अमेरिकी सल्लाहकार जिम मेसेकले निम्त्याएर थिए। उनको अंश समय सल्लाहकारको रूपमा मैले काम गरिसकेको थिएँ। नेपालको मेरो सबभन्दा ठूलो जागिर त्यही थियो। यसै बेला मैले सबभन्दा बढी देश दर्शन गर्ने अवसर पाएँ। 2 वर्ष कार्यकालमा नेपालभरि गाडी पुग्ने सबै ठाउँमा पुगे। म जे व्यवसायमा भए पनि मेरा मित्रहरू साहित्यकारहरू नै थिए। उनीहरूलाई उनकै थलोमा भेटेँ। त्यस बेलाको एउटा रोचक अनुभव छ। एकमात्र प्रसारण संस्था रेडियो नेपालले परिवार नियोजनको साधन कन्डोमको नेपाली नाम ढालको विज्ञापन गर्न मानेन। रेडियो नेपालका निर्देशक कहाँ पुगे, संचार सचिवलाई देखाइदिए, सचिव कहाँ पुगे, मन्त्रीलाई देखाइदिए, मन्त्री कहाँ पुगे, दरबार देखाइदिए। परिवार नियोजन धेरै वर्षदेखि राष्ट्रिय कार्यक्रम थियो। सीआरएस प्रोजेक्ट नेपाल सरकारको अनुरोधमा आएको, अनुदान पाएको अमेरिकी सरकारको सहयोग थियो। यसको कार्यक्रम सरकारले अनुमोदन गरेको हुन्थ्यो। नेपाली नामकरण भएका परिवार नियोजनका साधनहरूको व्यापक विज्ञापन र घाटा खाएर देशव्यापी बिक्री वितरण गर्नु यस प्रोजेक्टको मुख्य कार्यक्रम थियो। तर सरकारको एउटा अङ्ग नै अर्को अङ्गको कार्यक्रमलाई सहयोग गर्दैनथ्यो। दायित्व बोक्न कोही चाहँदैनथे। दायित्वको पदमा बसेकाहरू निर्णय गर्न भने निर्णय टार्न प्रवृत्त थिए। त्यो अहिले पनि बदलिएको छैन। लोकतन्त्रको विशेषता निर्णय गर्नु होइन, निर्णय टार्नुहुन्छ। नेपाल यसमा निकै अगाडि छ। अनि पुगे दरबार, सम्बन्धित सचिव चिरन थापालाई मर्का बताए। उनले हाँस्दै भने, रेडियो नेपालले ढालको विज्ञापन गर्न मानेन, ए त्यसो पो, यो कुरा त सरकारलाई जाहेर गर्नुपर्छ, एक हप्तापछि भेट्नुहोस् न। एक हप्तापछि फेरि भेटे, सोधे के हुकुम भयो। सरकार हाँसी बक्स्यो। रेडियो नेपालको निर्देशकलाई भनिदिन्छु, उनीसँग सम्पर्क गर्नुहोस्। यसरी राजा भक्साएर मात्र रेडियो नेपालमा ढालको विज्ञापन पुग्यो। जब ढालको विज्ञापन फुकाउन पनि राजा कहाँ पुग्नुपर्ने व्यवस्था 2046 सालसम्म टेक्नु पनि उदेकै हो। त्यस बेलाको त्यो रियालिटी आजको एब्सर्डिटी देखिन्छ। जीवन र जगतको यथार्थ यही हो। हिजोका धेरै यथार्थ आजका विसङ्गति हुन्छन्। तर आजका मान्छेले आजको यथार्थलाई यथार्थ मात्रै होइन, सदा सङ्गत र शाश्वत यथार्थ भनी ठान्छन्। आजका रियालिटी भोलिका एब्सर्डिटी हुन्छन्। समय गतिशील छ। गतिशील संसारमा सदा सङ्गत केही पनि छैन। चौथो जागिर 2039 सालमा लन्डन स्थित इन्टरनेसनल प्लान्ट प्यारेन्टहुड फेडरेसन आइपिपिएफ अथवा अन्तर्राष्ट्रिय परिवार नियोजन संघको काठमाडौँमा नयाँ खुल्ने कार्यालयमा पाएँ। अन्तर्राष्ट्रिय खानकी र बान्कीको कार्यक्रम अधिकृतको लागि दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका शीर्षस्थ छापाहरूमा विज्ञापन भएको थियो। त्यस खुला प्रतियोगिताबाट छानिएर म नेपालमा खुल्ने फिल्ड अफिसको प्रमुख भएँ। त्यसको दुई वर्षपछि 2041 सालमा दक्षिण एसियाको सहायक क्षेत्रीय निर्देशक पदमा बढुवा भएर लन्डन सरुवा भएँ। त्यो जागिर मेरो विश्व रंगमञ्चको आई ओपनर थियो। त्यसले मलाई संसार देखायो, सिकायो र मेरो चेतनाको विस्तार गर्यो। यो जागिरमा जाँदा म नदाइएको नसुमरेको बहर जस्तो थिएँ। त्यस जागिरमा 7.5 को दशा लागे जस्तै गरी 7.5 वर्षसम्म जोतिएपछि पाको गोरु भएर निस्केँ। त्यसले मलाई एसिया र अफ्रिकाका गरिब देशहरूका विकास विनाशका समस्याहरू र तिनको राष्ट्रिय अन्तर्राष्ट्रिय समाधानका लागि भएका इमान्दार र बेइमान प्रयत्नहरू नजिकैबाट देखायो, चिनायो। देशी र अन्तर्राष्ट्रिय संस्थाहरूको इमान जमान र तिनका असल र कमसल कामहरू देखायो। तिनका उच्च कर्मचारी र सञ्चालकहरूको संस्थागत राजनीति, स्वार्थ, पददुलुप्ता, मिथ्याचार, छल, धुर्त्याई, ठगीको साक्षी बनायो। यस्ता धेरै कुराको घरेलु संस्करण मैले नेपालमा नै अनुभव गरेको थिएँ। 2041 सालमा म 5 वर्षको छोरो हिमाल, 2 वर्षकी छोरी जुन र दुर्गालाई लिएर बेलायतको जागिरमा लन्डन पुगेँ। छिट्टै दुर्गा पनि बीबीसी नेपालीमा अंश समय काम गर्न लागिन्। लन्डनमा मेरो दर्जा र आमदानी राम्रो थियो। दुर्गाको पनि आमदानी थपिन झन् राम्रो भयो। लन्डनमा घरबाट तिरेर भन्दा किस्ताबन्दीमा घर किनेर बस्दा फाइदा हुन्छ भन्ने कुराले अफिसले सिकायो। बिल्डिङ सोसाइटी र अफिससँग सापट लिएर विम्बल्डनतिर घर किने, यसरी बेलायतको लामै बसोबासको मेलोमा गयो। सुरुमा लन्डनको जीवन किसिमले निकै रमाइलो लाग्यो। खान, लाउन, बस्न, मनोरञ्जन गर्न कुनै दुःख थिएन। खर्चको क्रममा मुख्य थियो घरको मासिक किस्ताबन्दी, दोस्रो थियो यातायात, तेस्रो भोजन र लुगाफाटो, चौथो मनोरञ्जन जुन चाहे बमोजिम हुन्थ्यो। स्वास्थ्य सेवाका लागि अफिसले गरेको बिमा थियो। सानातिनो उपचारका लागि सरकारी स्वास्थ्य सेवा निशुल्क थियो। छोराछोरीलाई महँगा निजी विद्यालयमा पढाएको पुरै फिस अफिसले तिर्थ्यो। सबै खर्च कटाएर राम्रै मासिक बचत हुन्थ्यो। बेलायती पाउन्डको रुपियाँ साट्दा त धुनधान नै हुन्थ्यो। कामकै सिलसिलामा वर्षको कम्तीमा पनि एक दुई पटक नेपालको यात्रा गर्न पाउँथे। धेरैलाई मेरो जतिको बेलायतको जागिर त्यहाँको बसोबास स्वर्ग सरह हुन्थ्यो होला, तर लन्डनमा गृहस्थी गरेर बसेको एक वर्ष पनि नपुगी मलाई बेलायत स्वर्ग होइन नर्क जस्तो लाग्न थाल्यो। मेरो नेपाली गाउँले मनसरी बेलायतको सहरी बनमा रमाएन। कहाँ काठमाडौँको समाज र मन्थलीको समुदायमा रमाउने मेरो मन, कहाँ बेलायतको असमाज र लन्डनको असमुदाय, कहाँ नेपालको उग्रेको आकाश, नेपालीका उग्रेका मन, मुक्त हाँसो, उज्याला श्रीयुक्त अनुहारहरू, तामाकोसी हिमाल, पहाड, वन, पाखा र गाउँले जीवन, कहाँ लन्डनको सदाकाल धुम्म परेको आकाश, बेलायतीका नउग्रेका मन, अन्ध्यारा श्रीहीन अनुहारहरू, जताततै हस्याङ र फस्याङ गर्दै हिँडिरहेका, कुदाकुद गरिरहेका मान्छे नै मान्छे, गाडी नै गाडी, घुइँचो नै घुइँचो, पसल नै पसल, व्यापार नै व्यापार, जहाँ पैसाको बाहेक अरू केहीको पनि मोल छैन। लन्डनमा घरको सबै काम आफैले गर्नुपर्थ्यो। किनमेल गर्नु, ओसार्नु, पकाउनु, माझ्नु, धुनु, घरभरिको भुइँगलाई चाहिँ मिसिनले बढार्नु, छोराछोरीलाई पाठशाला पुर्याउनु, ल्याउनु, त्यसमाथि दिनदिनै 2-3 घन्टा रेल चढेर कार्यालय जानु आउनु, एक त गाडी पार गर्ने ठाउँ नै नहुने, दोस्रो पार गर्न पाए पनि शुल्क अति महँगो हुने हुँदा गाडी लिएर हिँड्न सम्भव थिएन। सबै थोक गर्न सके पनि ट्राफिकको भिड र जामले गर्दा गाडी हाँक्न असम्भव जस्तै हुन्थ्यो। गाडीको अति सीमित प्रयोग थियो। मुख्य उपयोग सप्ताहन्तमा किनमेल गर्नु र साथीहरू कहाँ जानु आउनु। म हरेक 1.5-2 महिनामा आफ्नो कार्यक्षेत्र दक्षिण एसिया गइरहनु पर्थ्यो। बाटा खर्चको औचित्यको लागि पनि सबै भ्रमणहरू धेरै छोटो पार्न सकिन्नथ्यो। एकपटक घर छोडेपछि कम्तीमा 2 साता बाहिर हुनुपर्थ्यो। अधिकतर 2 मुलुक डुलेर सकेसम्म दोस्रो सप्ताहन्तमा फर्कने चेष्टा गरिन्थ्यो। कहिले सकिन्थ्यो, कहिले सकिन्नथ्यो। मेरो अनुपस्थितिमा घरका सबै काम दुर्गाले एक्लै गर्नुपर्थ्यो। गाडी नहाँक्ने हुनाले दुर्गालाई गाडी बाँदरको पुच्छर सरह थियो। हिउँ, आँधी, झरी र हुरीका बीच 2-3 वर्षकी छोरी र 5-6 वर्षको छोरालाई 2 हाते लतार्दै घिसार्दै पाठशाला पुर्याउनु, ल्याउनु र किनमेल ओसार्नु सानो कष्ट थिएन। त्यसमाथि म नभएको बेला दुर्गाले सधैँ साना बालक छोराछोरीलाई च्यापेर अज्ञातको भएर धेरैजसो ननिदाई रात काट्नु पनि सुखद थिएन। हरेक बिहान टिभीको स्थानीय समाचारमा देखिने र पढिने लन्डनका अपराध सम्बन्धी समाचारहरू त्यसबेलाको काठमाडौँ वा नेपालको तुलनामा भयावह थिए। अहिले त काठमाडौँ वा नेपालको आपराधिक गतिविधिले लन्डनदेखि संसारको कुनै पनि ठाउँको नाक मात्र होइन कान पनि काटिसकेको छ। आज नेपालमा मान्छे झिँगो सरही अपहरण गरिन्छन्, लुटिन्छन्, मारिन्छन्। धन्य प्रगति। लन्डनमा जाने ठाउँ र गर्ने कुरा अति सीमित थिए। सप्ताहन्तमा कुनै साथी कहाँ गएर वा कसैलाई बोलाएर दिन वा साँझ बितायो। केटाकेटीहरूलाई खेल्ने र खाने चाँचो मिलाइदियो अनि आफू राष्ट्रिय पिए मदिरा र राष्ट्रिय खेल पप्रोतिर लाग्यो वा रेस्टुरेन्टमा खान गयो वा कामबाट फुर्सद निकालेर मौसम ठिक छ भने पार्कतिर डुल्न गयो। छिट्टै लन्डनको बसाइ रमाइलो होइन नरमाइलो लाग्न थाल्यो। हामीलाई लन्डनमा हाम्रो 2 प्रौढ र 2 बालकहरूको परिवार सबैतिरबाट काटिएको निर्जन टापु जस्तो लाग्न थाल्यो। बेलायतमा मान्छे थिए, नेपालीहरू पनि थिए, तर हामीले आफू रमाउने जस्तो गुण वैगुण सहितको नेपाली समाज र वातावरण पाएनौँ। केही पायौँ त्यतिले चित्त बुझेन। बेलायती पाउन्डले हाम्रो चित्त किन्न सकेन। त्यो अत्यासलाग्दो टापुलाई घेरेको त्यो अथाह समुद्री विस्तार नागेर कसरी नेपाल फर्कन सकिएला भन्ने थियो हुनाले म झोक्राउन लागे। जीवन असन्तोष हो, जससँग जे हुन्छ त्यसले हुँदैन पुग्दैन, जे हुँदैन त्यो चाहिन्छ नभई हुँदैन, जे छ र जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो, सन्तोष हो, जे छैन त्यसमा रमाउनु खोज्नु दुःख हो। रमाउनु जान्नु र नरमाउनु जान्नु दुवै कला हो। कोही कुन कलामा निपुण हुन्छन्, कोही कुन कलामा, नपुगुन्जेल नभोगुन्जेल हामीलाई पनि बेलायत हाई हाई थियो। मेरो हाई हाई बेलायत नाटक यही विषयमा छ, जुन 2041 बिबिसीबाट प्रसारित भएको थियो। लन्डनमा तिनताका पनि निकै नेपालीहरू थिए। बिबिसी समूह, डाक्टर समूह, दूतावास समूह र रेस्टुरेन्ट समूह। बिबिसीका खगेन्द्र नेपाली र मणि राणा निकै पर बस्थे। उनीहरूसँग बिबिसी बुस हाउसमा बाक्लै भेट हुन्थ्यो। डाक्टर गुन्जमान शेरचन्द भद्र मानिस हुन्, जसको घर हामीहरूको नजिकै थियो, बाक्लै सम्पर्क हुन्थ्यो। तीन भद्र मानिस हुन्, तीनजना घनिष्ठ बेलायती साथी पनि थिए। सिन्धुपाल्चोकको बाहुनी पार्टी स्वास्थ्य चौकीका संस्थापक जोनकार, सुवासका डाक्टर रिचर्ड बर्घाट र बेलायतकी मेरी सहपाठी सुसन लङ, छरिएर बसेका भए पनि सबैसँग बेला बेला भेटघाट र सहभोज आदि हुन्थे। कार्यकालका साथी लगायत यी सबै मित्रहरू हाम्रो नयाँ नयाँ बसाइ सरेर आएको परिवारलाई सहयोग, सान्त्वना र माया दिन्थे। लन्डनमा कसरी सर्भाइभ गर्ने भनेर सिकाउँथे। पैसाको र सहानुभूतिको अभाव थिएन, तैपनि छिट्टै लन्डनको जीवन निराश लाग्न थाल्यो। लाग्यो बेलायतको बासमा हाम्रो जीवनको कुनै बृहत्तर लक्ष्य छैन। त्यहाँ काम गर्नको सम्पूर्ण लक्ष्य खालि पैसा कमाउनु, खानु पिउनु, मोज गर्नु मात्र हो। ठूलो र धनी बेलायतको एउटा ठूलो कार्यालय रूपी यन्त्रमा म एउटा सानो पेचकिलो मात्र हुँ। मैले र दुर्गाले त्यस समाजमा योगदान गर्ने कुनै भूमिका पाएनौँ। पाएकै भए पनि त्यसको लागि समय दिन सम्भव थिएन। सारा समय कार्यालय र घरको काम र दैनिक यात्रामा जान्थ्यो। बेलायतमा हाम्रो जीवन पशुको जस्तो आहार, निद्रा, भय, मैथुनमा सीमित भयो। हामीले नेपालमा योगदान गर्ने असीमित अवसरहरू देखेका थियौँ। ती सम्झ्यौँ र म कसरी नेपाल फर्किनु भन्ने कुरा कप्न थाले। मेरो जागिर छोडेर फर्कने अवस्था थिएन। त्यसरी म बेलायतबाट उम्कने उपाय खोज्न थालेँ। म कसरी काठमाडौँको आधार कार्यालयबाट काम गर्दा क्षेत्रीय कार्यक्रममा बढी उपयोगी हुन्छ र खर्च समेत निकै घट्छ भन्ने तर्क राखेर क्षेत्रीय परिषद र हाकिमलाई निवेदन पेश गरेँ। पाकिस्तान, नेपाल र बङ्गलादेशका प्रतिनिधिहरूलाई भन्छुन पनि गरेँ। ती मेरा घनिष्ठ मित्र र सहयोगी थिए। उनीहरू सहमत भए। क्षेत्रीय परिषदले सहायक निर्देशकको कार्यालय काठमाडौँ सार्ने निर्णय गर्यो। मुखमुखमा आएको बेलायतमा बसाई सराईको कानुनी सम्भावना लत्याएर 2043 सालमा सहायक निर्देशकको पदसहित काठमाडौँ फिर्ता भए र काठमाडौँमा नयाँ क्षेत्रीय कार्यालयको प्रमुख भएर काम गर्न लागे। चारै वर्षमा त्यो कामबाट पनि अगाएँ। 2046 सालमा स्वेच्छाले जागिर छोडेर रामेछापको सामुदायिक विकासमा लागे, जसको चर्चा पछि गरेको छु। लन्डनको प्रारम्भिक घर गृहस्थीका दिनमा जोन र उनकी श्रीमती एलिसन हाम्रा ठूला सहयोगी भए। उनीहरू नेपालबाट फर्किसकेका थिए र संयोगले हाम्रो घरबाट 20 किलोमिटर मात्रै टाढा सरी भन्ने गाउँ ठाउँमा बस्थे। ट्राफिक कम हुँदा हामी आफ्नो गाडीमा उनीहरू कहाँ 20 मिनटमा पुग्थ्यौँ। उनीहरू हाम्रा 2031 सालदेखिका साथी थिए। जोन स्वयं नर्स थिए र उनकी पत्नी एलिसन पनि नर्स थिइन्। त्यस बेलाको बौद्ध गाउँ थियो। दुवै मिलेर बौद्धमा स्वास्थ्य चौकी खोले अनि दोस्रो स्वास्थ्य चौकी बौद्धबाट सुन्दर्जले हुँदै हिँडेर एक दिनमा पुगिने बाहुनी पार्टीमा खोले। यी दुई ठाउँ बौद्ध र बाहुनी पार्टीको नाम र प्रारम्भिक कामबाट बिपिपीको नाम बनेको। बिबिपीलाई आइपिपिएफबाट प्रारम्भिक सहयोग जुटाउने सम्पर्क सूत्र पनि हुने थिए। आइपिपिएफले परिवार नियोजन सङ्घ मार्फत जोनको प्रस्तावलाई सहयोग गरेको थियो। त्यसरी उनी सङ्घसँग गाँसिन पुगेका थिए। त्यो प्रोजेक्ट जोनको निष्काम कर्म थियो। मान्छेले कुनै हदसम्म निष्काम कर्म गर्न सक्छ भने म सङ्घको कार्यक्रम अधिकृत भएकाले त्यो प्रोजेक्ट मैले हेर्नु पर्थ्यो। त्यस बेला म सङ्घमा काम गर्थेँ। एक राति गर्भवती दुर्गालाई अति पेट दुखेर प्रसूति गृहमा भर्ना गर्नु पर्यो अनि उनले पहिलो बच्चा अधिग्रो जन्माइन्। आकस्मिक कोठामा पीडाले रोइ कराई गरिरहेकी दुर्गालाई एक नर्सले भनिन्, फ्याँक्न खोज्या थियो होला अनि यस्तो भयो। मैले मनमा नै भने, स्याबास नेपाली फ्लोरेन्स नाइटिङ्गल। फ्याँक्ने खोजेको भए पनि यस संसारमा नेपाली फ्लोरेन्स नाइटिङ्गल बाहेक अरू कसैले पनि पीडाले चित्कार गरिरहेको बिरामीलाई यस्तो दुच्छर वचनबाट आन्दैनन्। यस्तो थियो त्यस बेलाको नेपालको नर्सिङ सोमतको तालिम। अहिले कस्तो छ नि, दुर्गालाई निजी कोठामा राखे पनि राति लोग्ने मान्छेले कुर्न मनाइ थियो। मैले पहिलो रात जसरी तसरी बाहिर डुलेर र दुर्गाबारे बेला बेला सोधखोज गरेर बिताएको थिएँ। भोलिपल्ट रातभरि कुर्ने महिला चाहियो, को हुन सक्थ्यो। मेरा र दुर्गाको स्वजनलाई गुहारियो। सबैले राति आफ्नै बच्चा स्याहार्नुपर्ने भएकाले असमर्थता बताए। बौलाले मलाई अस्पताल गनाउँछ त्यसैले बस्न सक्दिनँ पनि भने। दिनभरि कतैबाट पनि केही उपाय नलागेपछि साँझमा जोन कहाँ पुगेँ। मैले आफ्नो समस्या बताएँ। एलिसन आफै पनि नर्स हुनाले कोही नभए म आनै जान्छु भनेर लुगा फेर्न लागिन्। त्यही बेला छिमेकमा बस्ने उनीहरूको सहायक नर्स पेमा शेर्पा आइपुगिन् र एलिसनलाई रोकेर आफू जान तयार भइन्। त्यस रातपछि दुर्गालाई घर ल्याइयो। चारैतिरबाट चेपारी बाणीहरू बर्सिए। जीवन्तै चेपारी यथार्थ हो। त्यो एक रात त्यस महान शेर्पिनीले गरेको गुण हामीले जीवनभरि तिर्न सकेका छैनौँ। पेमालाई पहिले छाडे, एकमात्र छोरा लिएर हिँडिन्। त्यसको 20 वर्षपछि पेमाको त्यो बिचल्ली थाहा पाएर दुर्गाले उनलाई जागिर दिने प्रस्ताव गरिन्। त्यो उनले बोलीले होइन, गएका आँसुले स्वीकार गरिन्। एबिसीको डाँची स्वास्थ्य चौकीमा निकै वर्ष काम गरेपछि अहिले उनी एबिसीकै पुनस्थापना गृहमा काम गर्छिन्। बुढी भइन्, अनेक रोगग्रस्त छिन्, तापनि काम गर्दैछिन्, जीवन धान्दैछिन्। आखिरमा जीवन भनेको धान्ने प्रक्रिया हो। जसले जसरी सक्छ त्यसै गरी धान्छ। पाँचौँ अन्तिम जागिरका रूपमा 2055 सालमा अमेरिकी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वर्ल्ड नेभर्सबाट दक्षिण एसिया प्रतिनिधिको रूपमा काम गर्ने प्रस्ताव आयो। यो मैले सोचेको, खोजेको, चाहेको र मागेको जागिर थिएन। तर प्रस्ताव आएपछि अस्वीकार गर्न सकिनँ। मैले उनीहरूको सल्लाहकार भएर नेपाल र अमेरिकाका सम्मेलनहरूमा काम गरेको थिएँ। कुनै औपचारिक वा अनौपचारिक अन्तर्वार्ता बिना नै उनीहरूले मलाई छानेका थिए। यसरी ठिक 10 वर्ष अघि छोडेको जस्तै भने पनि हुने अन्तर्राष्ट्रिय जागिरमा फेरि प्रवेश गरे। म आइपिपिएफमा दक्षिण एसियाको सहायक निर्देशक थिएँ र काम गर्ने त्यो बेला परिवार नियोजनको कार्यक्रम भएका 5 मुलुकहरूमा थियो। वर्ल्ड नेभर्समा म दक्षिण एसिया प्रतिनिधि भएँ। काम नेपाल र भारतमा मात्रै भयो र क्षेत्रीय कार्यालय काठमाडौँमा। मेरो लागि त्यो कुनै गाह्रो काम थिएन। घुमिफिरी उही बाङ्गे सल्लाह भने चाहिँ मेरो आदि मध्य र अन्त्य वर्ल्ड नेभर्सको सेरोफेरोमा भएको छ। मैले सङ्घमा काम गर्दा सामुदायिक विकासको कखरा सिकाउने मेरो 2031 सालको काभ्रे र सिन्धुको 15 दिने पदयात्रा थियो। काभ्रे र सिन्धुका विकट गाउँहरूमा फैलिएको यो एकीकृत ग्रामीण विकास योजनालाई वर्ल्ड नेभर्सले त्यसै वर्षदेखि सहयोग गर्न थालेको थियो। त्यो मेरो पहिलो गुरु थियो। पछि जति मैले त्यो योजना बुझ्दै गएँ, उति सिक्दै गएँ। मैले वर्ल्ड नेभर्सबाट जनमुखी सामुदायिक विकास प्रक्रिया सिकेँ। सामुदायिक विकासमा मैले जे जति गर्न सकेँ त्यसमा मेरो वर्ल्ड नेभर्सको अनुभवको नै मुख्य भूमिका छ। वर्ल्ड नेभर्स अन्तर्राष्ट्रिय विकास संस्था हो। यो अमेरिकी जनता र संस्थाहरूको अनुदानमा मात्र सञ्चालित छ। डाक्टर जोन पिटर्सले 2007 सालमा यसको स्थापना गर्दा भनेका थिए, अमेरिकाले युद्धमा जति खर्च गर्छ त्यसको 10% मात्रै शान्ति र विकासमा खर्च गर्ने हो भने संसार शान्तिमय र समृद्ध हुने थियो। त्यसैले उनले स्थापनादेखि नै वर्ल्ड नेभर्सको नीति अमेरिकी सरकारको सहयोग नमाग्ने र नलिने बनाए। त्यही नीति अहिलेसम्म कायम छ। त्यसै कारणले नै वर्ल्ड नेभर्स सुपरिचित र अपरिचित दुवै छ। सुपरिचित यसकारण छ कि अमेरिकामा अमेरिकी सरकारको सहयोग अस्वीकार गर्ने विकास संस्था 1-2 मात्र छन्। अपरिचित यसकारण छ कि शक्तिशाली अमेरिकी सरकार अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्थाहरूलाई वर्षेनी करोडौँ डलर अनुदान दिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा जुन डलरको चमक देखिन्छ त्यो मूलतः अमेरिकी सरकारको डलर हो। अर्को शब्दमा, संस्थाहरूले अमेरिकी सरकारको युद्ध नीति लगायत परराष्ट्र नीतिको अनुमोदन गरेको पुस्तक स्वरूप त्यो डलरको उपहार पाएका हुन्। ती नेपाली सरकारी वा गैर सरकारी संस्था जसले अमेरिकी सरकार वा अमेरिकी सरकारको अनुदान लिने अन्तर्राष्ट्रिय संस्थाको सहयोग लिन्छन् तिनले अमेरिकी युद्ध नीतिको समर्थन गरिरहेका हुन्छन्। वर्ल्ड नेभर्सले अमेरिकी सरकारको युद्ध नीति लगायत परराष्ट्र नीतिको अनुमोदन नगर्ने हुनाले नीतिगत रूपमा अमेरिकी सरकारको अनुदान त्याग गर्दछ। अतः वर्ल्ड नेभर्स सामान्य अमेरिकी जनताले आफ्नो घाँस काटेर दिएको ससानो अनुदानका भरमा चलेको छ। यसरी थोरै बजेटमा चलेको मितव्ययी वर्ल्ड नेभर्सलाई कसले चिन्ने? वर्ल्ड नेभर्स पनि मूल बाटोमा नपरेर गोरेटोमा पर्ने संस्था हो। अमेरिकी सरकार जस्तो भए पनि त्यहाँ जनताको स्तरमा व्यक्तिगत र संस्थागत रूपमा दान गर्ने संस्कृति व्यापक छ। अनेक धनी व्यक्ति वा कम्पनीले स्थापना गरेका लाखौं स्वायत्त गैसस र फाउन्डेसनहरू छन्। त्यहाँ भोग नभएको सम्पत्ति दान गर्ने चलन छ। यहाँ जस्तो मर्दा लिएरै जाने होइन। अमेरिकाका धनेच्छु व्यक्ति र संस्थालाई दान दिने सत्पात्र छान्ने समस्या छ। तर त्यसको पनि जनस्तरको समाधान छ। त्यसका लागि अमेरिकामा अनेकौं संस्था छन्। 2 बढी चिनिएका हुन्, बेटर बिजनेस ब्युरो र च्यारिटी नेभिगेटर। यिनले वर्षेनी अमेरिकाका नागरिक संस्थाहरूको योग्यता, क्षमता र मिसन अनुसार काम गरे नगरेको मूल्याङ्कनको रिपोर्ट वेबसाइटमा राख्छन्, जसले गर्दा दातालाई कसलाई दान गर्ने वा नगर्ने भन्ने निदो गर्न सहयोग हुन्छ। त्यस्ता मूल्याङ्कनहरूमा वर्ल्ड नेभर सधैँ निकै माथि हुन्छ। वर्ल्ड नेभर्स उच्च तलब, भत्ता, पेन्सन र सुविधाका लागि प्रख्यात छैन। यो संस्था मितव्ययी, समुदाय आधारित दिगो अन्तर्राष्ट्रिय विकासको रणनीतिको लागि चिनिन्छ। वर्ल्ड नेभर्ससँगको मेरो लामो सम्बन्धका लागि मलाई गर्व छ। अझ आफ्नै देशमा बसेर, आफ्नै देशलाई प्राथमिकता दिएर, आफ्नै देशका कुना काप्चाका सीमान्त समुदायहरूको विकास गर्न पाउनु मेरो सौभाग्य हो। त्यसैले पनि वर्ल्ड नेभर्सबाट काम गर्ने प्रस्ताव आउँदा अस्वीकार गर्न नसकेको हुँ। 2061 साल कार्तिकमा म ओक्लाहोमा गएको थिएँ। अध्यक्ष र कार्यकारी प्रमुख मेलनी म्याकडोनल्डलाई भेटेर भने, म औपचारिक रूपमा 61 वर्ष भइसकेँ, अब रिटायर हुन चाहन्छु। सेवानिवृत्त भएर साहित्यको रसास्वादन गर्ने मेरो धोको र योजना थियो। उनले भनिन्, किन यति चाँडै? मेरो 2071 सालमा रिटायर हुने योजना छ। तिमीहरू म सँगसँगै रिटायर भए हुँदैन? मेरा लागि त्यो जवाफ अप्रत्याशित थियो। रिटायर हुन चाहने म जस्तो 61 वर्षको मान्छेलाई यस्तो कुनै जवाफ आउला भन्ने सोचेको थिएँ। हुन त हामी तिमीलाई मिस गर्छौँ, तर तिम्रो जाने इच्छा छ भने जाने योजना गर र सोचेको थिएँ। अनि म आफ्नो कुम्लो कुटुरो मिलाउने सुरमा लागुँला। मलाई के भनौँ के भनौँ जस्तो भयो। एकातिर मेरो अरू त्यतिका वर्ष काम गर्ने मन थिएन, अर्कातिर उनको टिप्पणी मेरो उच्च मूल्याङ्कन थियो। मेरो मुखबाट अचानक निस्कियो, हुन त हुन्छ तर म त निकै बुढो भइसक्छु, तिमी मभन्दा 3 वर्ष कान्छी छौ, तिमीलाई पो 2071 सालमा रिटायर हुँदा ठिकै हुन्छ त। जगदीश, तिम्रो स्वास्थ्य राम्रो छ, तिमीहरू 8 वर्ष मजासँग काम गर्न सक्छौ, तिमी मभन्दा पहिले ओल्ड नेभर छोड्न पाउँदैनौ, उनले भनिन्। मेलानीसँग यो कुरा भएको 5 महिनापछि मलाई माइलोमा भएको थाहा भयो। जीवनमा एकछिनपछि के हुन्छ भन्ने थाहा हुँदैन भने लामा लामा निजी योजनाहरूको के अर्थ हुन्छ। हरेक दिनलाई, हरेक क्षणलाई, जीवनको अन्तिम दिन र क्षण मानेर बाँच्न सक्नु नै बुद्धिमानी हो। महात्मा गान्धीले भनेका छन्, प्रत्येक रात निदाउँदा म मर्छु र प्रत्येक बिहान बिउँदा म बिउँदछु, म जन्मन्छु। उनी महात्मा थिए, सिद्धि प्राप्त गरेका थिए होलान्, सक्थे होलान्। म पनि चाहन्छु प्रत्येक रात म निदाउँदा मरौँ र प्रत्येक बिहान बिउँदा स्वस्थ जन्मियौँ, तर सक्दिनँ। म बिरामी भएपछि हाकिमहरूले भने, तिमीलाई जति चाहिन्छ बिदा बसेर उपचार गर, ठिक भएपछि तिमी जे सक्छौ त्यो र जति सक्छौ त्यति काम गर, सके पुरा समय काम गर। आफू पार्ट टाइम प्रतिनिधि भएर तिमी मुनि कोही भर्ना गर्न चाहन्छौ भने त्यो पनि गर्न सकिन्छ, वा अर्को प्रतिनिधि राखेर आफू सल्लाहकार हुनु ठिक हुन्छ भन्ने ठान्छौ भने त्यो पनि सोच्न सकिन्छ। ती सबै विकल्पहरू खुला छन्, जे सबभन्दा उचित हुन्छ त्यो गरौँला। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा हो। आत्मालाप वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको 6ठौं श्रृङ्खला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृङ्खलामा आनी छोयङ डोल्माको आत्मकथा फूलको आँखामा वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, विशालजीत पालिखे र संघर्ष विष्टका साथै सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।